Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duritoplo, Sat Megahertz. सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना बढे, झन्झटिलो प्रक्रियाका कारण दोषीलाई कारवाही गर्न कठिनाई भएको प्रहरीको दावी।
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले यही 4 गते वीरेन्द्रनगरमा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने र संस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रका लागि सडक संघर्ष गर्ने भनाई।
अमेरिकाले वार्ताको वातावरण बिगारेको उत्तर कोरियाको आरोप।
र नेपाल समूह विजेता बन्दै विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा प्रवेश, बंगलादेशमाथि 3-0 जित। हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट सविता जीसी र डिलो रावतको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटनाहरू बढेका नेपाल प्रहरीले जनाएको छ। पछिल्लो समय कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत साइबर अपराधका घटनाहरू बढ्न थालेको प्रहरीको तथ्याङ्क छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा पछिल्लो 7 महिना यता 13 साइबर अपराधसँग सम्बन्धित निवेदन दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले पछिल्लो 5 वर्षमा साइबर अपराधसँग सम्बन्धित 65 निवेदन दर्ता भएको जनाएको छ। यस्तै काठमाडौँ जिल्ला अदालत बाहेक अरू क्षेत्रमा साइबर अपराधसँग सम्बन्धित मुद्दा दर्ता नहुने भएका कारण यसमा संलग्नहरू उम्किने गरेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभूषण तिमिल सेनाले साइबर अपराधमा आफूहरूलाई अधिकार नभएकाले प्रहरी कार्यालयले पीड़ितलाई कानूनी सल्लाह मात्र दिन सक्ने बताउनु भएको छ। साइबर अपराधसँग मुद्दा दर्ता गर्न झन्झटिलो प्रक्रिया भएका कारण अधिकांश अपराधहरू पत्ता नलाग्ने गरेको प्रहरीको भनाइ छ। एसपी तिमिल सेनाले प्रहरीले नै मुद्दा दर्ता गर्न पाउने र यहीबाट अनुसन्धान गर्न मिल्ने गरी अधिकार दिएमा दोषीलाई कानूनी दायरामा ल्याउन सजिलो हुने दावी गर्नुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले यही 4 गते सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने भएको छ। पार्टीका केन्द्रीय अध्यक्षद्वय सहित केन्द्रीय नेताहरूको उपस्थितिमा एकताको सन्देश दिने गरी अगुवा नेता तथा कार्यकर्ता भेला आयोजना गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले जनाएको छ। भेलाको बारेमा जानकारी दिन वीरेन्द्रनगरमा गरिएको पत्र सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य कविराम पुरीले कार्यकर्ता भेलाले राप्रपाको आगामी बाटो समेत तय गर्ने बताउनुभयो। केन्द्रीय सदस्य पुरीले नेकपा नेतृत्वको सरकार आफ्ना चुनावी वाचा बिर्सिँदै जनताको भावना विपरीतको बाटोमा हिँड्न लागेको भन्दै भेलाले सरकारलाई सचेत गराउने विषयमा पनि निर्णय गर्ने बताउनुभयो। राप्रपा संयुक्त राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापनाका लागि अब सडक संघर्ष गर्ने तयारीमा रहेको स्पष्ट पार्नुभयो। पार्टीको स्पष्ट धारणा कार्यकर्ता समक्ष पुर्याएर संगठन सुदृढीकरण गर्दै अघि बढ्ने योजना अनुरूप 7 प्रदेशमा प्रशिक्षण कार्यक्रम योजना गर्ने निर्णय अनुसार सुर्खेतमा कार्यकर्ता भेला आयोजना गरिएको पुरीले जानकारी दिनुभयो। प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष द्वय पशुपति शमशेर जबरा र डाक्टर प्रकाश चन्द्र लोहनी आउने कार्यक्रम रहेको छ।
सरकारले 2076 सालमा 15 दिन सार्वजनिक विदा दिने गरी कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै 2076 सालमा सार्वजनिक विदा तोकेको गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले बताउनु भएको छ। पर्व विदा अन्तर्गत नयाँ वर्ष वैशाख 1 शिवरात्रि फागुन 9 र फागु पूर्णिमा पहाड़ी तथा भेटी प्रदेशमा 58 जिल्लामा फागुन 26 र अरू जिल्लामा फागुन 27 गते विदा तोकेको छ। यसैगरी सम्बन्धित धर्म संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा पनि विभिन्न पर्वमा विदा दिएको छ। किरात राई व्याख्या त्यस्तै सुनवार लिम्बू जातिमा उभौली पर्व जेठ 4 गौरा पर्व भदौ 6 र ईद पर्वका अवसरमा समेत सरकारले विदा दिएको छ। छठ पर्व बकर ईद किरात जातिको उधौली पर्व इमरी पुनि त्यस्तै ज्यापो दिवस मंगसिर 26 क्रिसमस डे पुष 9 तमुलोसार पुष 15 माघ संक्रान्ति माघ 1 सोनाम लोसार माघ 11 ग्याल्पो लोसार फागुन 12 मा पनि पर्व मनाउने बनाउन जिल्लामा सार्वजनिक बिदा दिनु भएको छ। यस्तै महिला कर्मचारीका लागि भदौ 16 गते हरितालिका 30 र असोज 5 गते जितिया पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिनु भएको छ। यता शिक्षण संस्थाका लागि भने वसन्त पञ्चमी माघ 16 गते र काठमाडौँ उपत्यकाका लागि मात्र गाई जात्रा साउन 31 इन्द्र जात्रा भदौ 27 मसिन्द्रनाथको भोटो देखाउने जात्रा र घोडे जात्रा चैत्र 11 गते सार्वजनिक बिदा दिएको छ। यस्तै सरकारले दशैं बिदा फुलपातीदेखि एकादशीसम्म 5 दिन दिने भएको छ भने लक्ष्मी पूजादेखि भाइटिकासम्म 3 दिन तिहार बिदा दिने भएको छ। यसै गरी दिवस बिदा अन्तर्गत विश्व मजदुर दिवस वैशाख 18 संविधान दिवस असोज 3 अन्तर्राष्ट्रिय महिला दिवस फागुन 25 साथै अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मङ्सिर 17 गते अपाङ्गता भएका सम्पूर्ण कर्मचारीहरूलाई सार्वजनिक बिदा दिने भएको छ। जन्म जयन्ती बिदामा बुद्ध जयन्ती जेठ 4 सम्बन्धित धर्मावलम्बीहरूका लागि गुरु नानक जयन्ती कार्तिक 26 फाल्गुनन्द जयन्ती कार्तिक 25 गते पनि सार्वजनिक बिदा दिने भएको छ। यस्तै सरकारले केही दिवसलाई राष्ट्रिय रूपमा मनाइए पनि कार्यालय भने खुल्ने जनाएको छ। गणतन्त्र दिवस जेठ 15 राष्ट्रिय एकता दिवस पुष 27 राष्ट्रिय शहीद दिवस माघ 16 गते त्यस्तै राष्ट्रिय प्रजातन्त्र दिवस फागुन 7 जाति भेदभाव तथा छुवाछुत उन्मूलन दिवस भने जेठ 21 गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाइए पनि कार्यालय भने खुला रहने जनाएको छ।
नेपालगञ्जका उपभोक्ताहरूले किनमेल गर्दा ठगिने गरेको गुनासो गरेका छन्। उपभोक्ताहरूले सम्बन्धित निकायबाट गरिने बजार अनुगमन प्रभावकारी नहुँदा आफूहरू ठगिनु पर्ने बताएका छन्। वाणिज्य कार्यालय नेपालगञ्जमा यस सम्बन्धी 9 उजुरी पनि परेका छन्। सुनौ यसै सन्दर्भमा रहेर तयार पारिएको एक रेडियो सामग्री बाँके सहकर्मी निशु जोशीबाट।
नेपालगञ्जकी जयन्ती खत्रीले ठेलाबाट 1 किलो अङ्गुर किन्नुभयो। घर गएर प्लास्टिकबाट अङ्गुर झिक्दा आधा कुहिएको थियो।
मैले चाहिँ एकैचोटि घर गएर अनि त्यो अङ्गुर चाहिँ भाँडामा खन्याउँदाखेरि तल चाहिँ फोहोरहरू त्यो सडे गलेको चाहिँ हालेको चाहिँ त्यसरी थाहा पाएँ मैले।
नेपालगञ्जका ठेला व्यवसायीले यसै गरी उपभोक्तालाई ठगिरहेका छन् तर उनीहरूमाथि कारवाही हुन सकेको छैन। अनुगमन अभावका कारण आफू ठगिनु परेको उहाँको दुखेसो छ।
त्यहाँ पनि सचेत बनाउनु पर्छ कि जस्तो लाग्छ मलाई। बजार अनुगमन चुस्त तरिकाले चाहिँ अझै पनि भएको छैन जस्तो लाग्छ मलाई।
अधिवक्ता विश्वजित तिवारी उपभोक्ता सचेतीकरण अभावका कारण यस्तो समस्या आउने गरेको बताउनु एक त उपभोक्ताले गुणस्तरीय वस्तु हो या होइन छुट्याउने सक्दैनन्, अर्कोतर्फ छुट्याए पनि कारवाहीका लागि उजुरी गर्ने गरेका छैनन्। थाहा पाएकाहरू पनि आवाज नउठाउने गरेको अधिवक्ता तिवारीको भनाइ छ। दुई वर्षको अवधिमा वाणिज्य कार्यालय नेपालगञ्जमा 9 मात्र उजुरी परे। उपभोक्ता संरक्षण ऐन 2075 लागू भइसकेपछि जिल्लामा सरकारले उपभोक्ता अदालत समिति गठन गर्नुपर्ने व्यवस्था गरेको छ तर सरकारको निर्देशन नआएकाले समिति गठन हुन सकेको छैन। कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेल,
त्यो ऐनमा के भनेको छ भने उपभोक्ता अदालत गठन नहुन्जेललाई सम्बन्धित जिल्ला अदालतले हेर्नेछ भन्ने व्यवस्था छ। काम चाहिँ जिल्ला अदालतले गरिराखेको छ। त्यहाँ उजुरी दिन पनि पाइन्छ, क्षतिपूर्ति सम्बन्धी उजुरी दिन पनि पाइन्छ। यो उपभोक्ता अदालत गठन गर्नलाई सरकारले नेपाल राजतन्त्रमा सूचना प्रकाशित गरेर अदालत गठन गर्ने भन्ने व्यवस्था छ। त्यो अदालत गठन गर्ने प्रक्रिया पनि अगाडि बढिरहेको भन्ने हामीले चाहिँ सुनिरहेका छौँ। त्यो नेपाल सरकारले चाहिँ गठन गर्ने हो। उपभोक्ता अदालत गठन नभए पनि उपभोक्ताले उजुरी दिनबाट वञ्चित हुँदैन, सम्बन्धित जिल्ला अदालतमा उजुरी दिन पाइन्छ क्षतिपूर्ति माग गरेर।
2072 सालको संविधानले प्रत्येक स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति गठन गर्नुपर्ने व्यवस्था गरेको छ तर बाँकेका 8 पालिकामा नेपालगञ्ज र कोहलपुर बाहेक अन्य पालिकाले समिति बनाउन सकेका छैनन्। बनेका समितिले पनि प्रभावकारी ढंगबाट बजार अनुगमन र उपभोग्य वस्तुको सहज आपूर्तिको सवालमा काम गर्न सकेका छैनन्। उपभोक्ता हित संरक्षण समिति बाँकेका अध्यक्ष वसन्त गौतम,
मासिक रूपमा अनुगमन गरेर आइसकेपछि के कस्ता समस्या देखिया छन्, के कुरामा सुधार गर्नुपर्छ भन्ने कुराको समीक्षा गर्नुपर्छ। त्यो हेर्दाखेरि अब महिनौसम्म मिटिङ पनि नबस्ने, अब अनुगमन गरेका रिपोर्टहरूलाई चाहिँ कहाँ कहाँ सुधार गर्नुपर्छ भन्ने कुराहरू समीक्षा गरेर अगाडि बढ्ने सन्दर्भमा जुन रूपमा गर्नुपर्ने हो त्यो रूपमा भएको छैन। त्योभन्दा दुःखको कुरा के त भन्दा जुन स्थानीय तहले अब गठन भएको 1 बितिसक्दा पनि त्यो समिति नै गठन हुन सकेका छैन, त्यो चाहिँ गर्न जरुरी छ भने।
उपभोक्ता संरक्षण ऐन 2075 लेबल लगाएर मात्र बिक्री गर्न पाउने, खुला रूपमा बिक्री गर्न नपाउने, मूल्य नापतोल गुणस्तर परिमाणमा झुक्याएमा 5,000-3,00,000 रुपियाँसम्म तत्काल जरिवाना गर्ने व्यवस्था गरेको छ तर स्थानीय सरकारले त्यसको प्रभावकारी कार्यान्वयन गर्न सकेको छैन।
बेरी खबरमा छिमेक सिरोफेरसँगै अन्य खबर बाँकी नै छन्। अहिले भनियो छोटो तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना बढे, झन्झटिलो प्रक्रियाका कारण दोषीलाई कारवाही गर्न कठिनाई भएको प्रहरीको दावी, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले यही चार गते वीरेन्द्रनगरमा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने, राज संस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रका लागि सड़क संघर्ष गर्ने भनाई लगायतका रेडियो रिपोर्ट प्रस्तुत गर्यौं। अब बाँकी खबर।
सुर्खेतदेखि कालीकोट हिँडेको बसमा विद्युत तार सर्ट भएर आगलागी भएको छ। कर्णाली यातायातको बाचारको 878 नम्बरको बसमा हिजो दिउँसो करिब 12:15 कर्णाली राजमार्गको हुड्केमा आगलागी भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिनुभएको छ। समयमै यात्रु झरेका कारण मानवीय क्षति नभए पनि आगलागीबाट बस जलेर पूर्ण रूपमा क्षति भएको उहाँको भनाइ छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य मोहन कार्की जीवन्तलाई प्रहरीले पक्राउ गरेको उहाँको परिवारले बताएका छन्। ललितपुरको च्यासलमा रहेको कोठाबाट कार्कीलाई पक्राउ गरेको उहाँका श्रीमती सीताले बताउनु भएको छ। औषधि किन नजिकैको पसलमा गएर कोठामा फर्कने बित्तिकै सादापोस्टमा पुगेका प्रहरीले कार्कीलाई पक्राउ गरेको उहाँको भनाइ छ। कार्कीलाई पक्राउ गरेको बारे प्रहरीले औपचारिक जानकारी भने गराएको छैन। नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम राज दिले यसबारे आफूलाई जानकारी नभएको बताउनु भएको छ। यसअघि पनि पक्राउ परेका कार्की सर्वोच्च अदालतको आदेशपछि रिहा हुनु भएको थियो। सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि गत मंगलबारदेखि प्रतिबन्ध लगाए पनि पटक पटक वार्तामा आउन आह्वान गर्दै आएको छ। यता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले भने सरकारले औपचारिक रूपमा आफूलाई वार्तामा आउन आग्रह नगरेको दावी गर्दै आएका छन्।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई विश्वासमा लिन सरकारलाई आग्रह गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नेकपालाई संविधान भित्रैबाट विश्वासमा लिन सत्तारूढ नेकपा र नेतृत्वलाई संयम भएर पहल गर्न अपील गर्नुभएको हो। संविधान विपरीत निषेधको मार्गबाट समस्या समाधान नहुने भन्दै कांग्रेसले सचेत गराएको छ। नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भएकाले वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्न सरकार खरो उत्रनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। कांग्रेस र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई पनि हत्या हिंसा र चन्दा असुलीको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन समेत सार्वजनिक अपील गरेको छ।
नेपाली कंग्रेसले पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा विरोध प्रदर्शन गरेको छ। मूल्य वृद्धि भ्रष्टाचार कर वृद्धिका विरूद्धमा प्रदर्शन गरेको कंग्रेसले जनाएको छ। विरोध सभा स्थानीय गोजी बजार हुँदै जामुने बजार लिसी डाँडा हुँदै जामुने बजार स्थित पिपल चौतारामा पोखरी परिक्रमा गरी कोरसभामा परिणत भएको हो। विरोध सभामा नेपाली कंग्रेस सुर्खेतका टेकबहादुर सिंहले राकामा बस्दै आएका बाढी समुदायलाई घर निर्माणमा रोकेको भन्दै सुकुम्बासीहरूलाई यस्ता स्थानमा घर बनाउने वातावरण सृजना गर्न आग्रह गर्नुभएको छ। यस्तै कार्यक्रममा क्षेत्रीय सभापति खड्क पोखरेलले विभिन्न किसिमका नीति निर्माण गर्ने र बजेट खर्च गर्दा ध्यान नदिएकाले पनि त्यसका विरुद्धमा आफूहरू सड़कमा उत्रन बाध्य भएको बताउनु भएको छ। कार्यक्रममा जिल्ला कार्य समितिका सदस्य वीरेन्द्र राउतले वडा नम्बर 5 बालिका रेखाको बलात्कारपछि भएको हत्याको छानबिन गर्न माग गर्नुभएको छ। कार्यक्रममा नेपाल प्रेस युनियन सुर्खेतका सचिव मधुबन विसीले सरकारले जनतालाई न्याय दिन सकेको भन्दै जनताको सेवामा लाग्ने नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। कार्यक्रममा सिम्ता गाउँपालिकाका 9 वडाका सभापति लगायत स्थानीयको पनि उपस्थिति रहेको थियो।
दाङमा भएका सवारी दुर्घटनामा परि 2 मृत्यु भएको छ। लमही नगरपालिका 3 बनगाउँ चोकमा रादुइप 6026 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा लमही नगरपालिका 3 बस्ने 60 वर्षका पैदल यात्रु जयमंगल चौधरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङले मोटरसाइकल चालक राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै राप्ती गाउँपालिकामा मोटरसाइकल र साइकललाई ठोकिँदा मोटरसाइकल चालक लमही नगरपालिका 5 बस्ने अन्दाज 44 वर्षीय पिताम्बर गोराथोकीको मृत्यु भएको छ। साइकल चालक लमै नगरपालिका 4 बस्ने 30 वर्षीय राम अवतार चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
कवि रघुवीरको अधुरो सपना कविता संग्रह विमोचन गरिएको छ। प्रगतिशील लेखक संघ नेपाल शाखा सुरक्षितको आयोजनामा वीरेन्द्रनगरमा कविता संग्रह विमोचन गरिएको हो। कार्यक्रममा स्रष्टाहरूले सरकारले देश समाजवाद उन्मुख भएको बताए पनि व्यवहारमा त्यस्तो नभएको गुनासो गरेका छन्। कवि विश्वकर्माको अधुरो सपना त्यतिमा पनि समाजवादी राज्य व्यवस्थाको अनुभूति जनताले गर्न नपाएकाले पूर्ण अधिकार प्राप्तिका लागि आपसी एकता आवश्यक रहेको उल्लेख रहेको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ, अहिले भने अर्को छोटो विश्राम।
यो भेरी एफएम।
तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक छिरफेडसँगै अन्य खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर, सरकारले नेपाल प्रहरीमा रहेको अपकाश सम्बन्धी 30 वर्ष सेवा सम्बन्धी अवधि हटाउने तयारी गर्दै उमेर हद र पदावधि मात्र कायम गर्ने गरी सङ्घीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ। सरकारले तयार पारेको सङ्घीय प्रहरी ऐन मस्यौदामा 30 वर्ष सेवा अवधि हटाएर प्रमुखको कार्यकाल र उमेर हदलाई उमेरलाई आधार मान्ने प्रस्ताव रहेको छ। यो प्रस्ताव संसदबाट अनुमोदन भए लगत्तै लागू हुने भएको छ। हाल तयार पारेको मस्यौदामा प्रहरी महानिरीक्षकको उमेर हद 58 वर्ष र कार्यकाल 3 वर्ष रहने व्यवस्था छ।
रोल्पाको हुलेरीमा चैत 7 र 8 गते राष्ट्रिय अक्षर महोत्सव हुने भएको छ। पर्यटन र साहित्य प्रबन्धनको अभियान भन्ने मूल नाराका साथ रुन्टीगढी गाउँपालिकाको आयोजनामा राष्ट्रिय अक्षर महोत्सवको आयोजना गर्न लागि हो। महोत्सवमा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कवि तुलसी दिवस, संविधानविद डाक्टर भीमार्जुन आचार्य, गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल ओली सहभागी हुने आयोजकले जनाएको छ। यस्तै आख्यानकारहरू नयनराज पाण्डे, अमर नेउपाने, रामलाल जोशी, नवीन विवास र अर्चना थापा लगायतको पनि सहभागिता रहनेछ। महोत्सवका क्रममा रुन्टीगढी गाउँपालिकाका पर्यटकीय स्थलको अवलोकन भ्रमणको कार्यक्रम रहेको समेत गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले बताउनुभयो।
वातावरण सुधार बहुद्देश्य सहकारी संस्थाले वीरेन्द्रनगर 10 को 17 स्थापना दिवसको अवसरमा प्रशान्ति वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई आवश्यक सामग्री प्रदान गरिएको छ। वृद्धाश्रममा रहेका 18 जना ज्येष्ठ नागरिकलाई तन्ना, टावेल र खाजा सहितको सामग्री प्रदान गरेको संस्थाले जनाएको छ। कार्यक्रममा सहकारीका अध्यक्ष चन्द्रलाल आचार्य, वातावरण सुधार समाजका अध्यक्ष नेत्रा रेग्मी, शिक्षा समितिका संयोजक अनन्त पौडेल, सहकारीका प्रबन्धक अम्बिका खनाल, प्रशासन प्रमुख शोभा ढकाल लगायतको उपस्थिति रहेको थियो। वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले ज्येष्ठ नागरिकलाई सबैले सहयोग र सम्मान गर्नुपर्ने बताउनु भएको छ।
भेरी खबरमा एउटा विदेशको खबर। उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कूटनीतिक पहल गर्ने वा नगर्ने बारे चाँडै निर्णय लिने एकजना उत्तर कोरियाली वरिष्ठ अधिकारीले बताएका छन्। उत्तर कोरियाली अधिकारीले दुई नेताबीच भियतनामको हनोईमा सम्पन्न दोस्रो शिखर बैठकमा अमेरिकाले सुवर्ण अवसर गुमाएको बताएका छन्। उत्तर कोरियाका उप विदेश मन्त्री सो चोन हुईले प्यानोङमा विदेशी कूटनीतिज्ञ एवं संवाददाताहरूलाई सम्बोधन गर्दै हनोई शिखर वार्तामा कुनै सहमतिमा हस्ताक्षर नभएकोमा उत्तर कोरिया दुखी भएको बताउनु भएको छ। हनोई वार्तामा समेत सहभागी उपविदेश मन्त्री चोले अमेरिकी वार्ता प्रक्रियाबाट उत्तर कोरियाली नेता अचम्मित भएको पनि बताउनु भएको छ। उहाँले संयुक्त राज्य अमेरिकाले अभिरुचि नदेखाएको अवस्थामा वार्ता पुनः सुरु गर्ने सम्भावना नरहेको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति वार्तामा केही लचिलो भए पनि विदेश मन्त्री र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको हटपूर्ण माग वार्ताबीचमै भङ्ग भएको उहाँको भनाइ छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। 19 वर्ष मुनिको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसी क्रिकेट वर्ल्ड कप क्वालिफायर एसियाको तयारीका लागि नेपाली टोली भारत गएको छ। रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपालले भारतमा रहँदा आन्ध्र प्रदेश क्रिकेट टोलीसँग 4 वटा अभ्यास खेल खेल्नेछ। 18 सदस्यीय नेपाली टोलीमा आसिफ शेख, पवन सराफ, सन्दीप जोडा, भीम सार्की, रवि कुमार शाह, रित गौतम, कमल सिंह एरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल रहनु भएको छ। यस्तै अभिषेक बस्नेत, हरिबहादुर चौहान, प्रतीश जीसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल पनि टोलीमा पर्नु भएको छ। नेपाली टोली वर्ल्ड कप क्वालिफायरको तयारीका लागि भारत र त्यसपछि 14 सदस्यीय अन्तिम टोली घोषणा हुने प्रशिक्षक विनोद दासले बताउनु भएको छ। यस्तै 19 वर्ष मुनेको वर्ल्ड कपको एसियन क्वालिफायरका खेल आगामी अप्रेल 10 देखि 20 सम्म मलेसियामा हुँदैछन्।
र नेपाल विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह एको विजेता बनेको छ। विराटनगर स्थित शहीद रङ्गशालामा समूह एको अन्तिम खेलमा नेपालले बलियो टोली बङ्गलादेशलाई 3-0 पाखा लगाएको छ। नेपालले 3 गोल पहिलो हाफमा गरेको हो। खेलको 6 मिनटमा बङ्गलादेशका डिफेन्डर मासुरा पार्भिनको उपहार गोलमा नेपालले अग्रता बनाएको हो। 23 मिनटमा साबित्रा भण्डारीले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो भने 28 मिनटमा मञ्जरी कुमारी योन्जनले 1 गोल थप्नुभयो। फाइनल प्रवेशका लागि नेपालले अब भारत र श्रीलङ्का बीचको उपविजेतासँग खेल्नेछ। समूह बीको अन्तिम खेलमा आज भारत र श्रीलङ्का आम्ने सामने हुनेछन्। यो खेलपछि प्रतियोगिताको सेमी फाइनल समीकरणले पूर्णता पाउनेछ। नेपालसँग हारे पनि बङ्गलादेश समूहको उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना बढे। झन्झटिलो प्रक्रियाका कारण दोषीलाई कारवाही गर्न कठिनाई भएको प्रहरीको दावी।
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले यही 4 गते वीरेन्द्रनगरमा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने र संस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रका लागि सडक सङ्घर्ष गर्ने भनाई।
अमेरिकाले वार्ताको वातावरण बिगारेको उत्तर कोरियाको आरोप।
र नेपाल समूह विजेता बन्दै विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको सेमी फाइनल प्रवेश। बङ्गलादेशमाथि 3-0 जित। हवस् त हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट सविता जिसे र डिलो राउत विदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।